اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. آج ہم چیپٹر 28 جس کا عنوان تھا متغیر و غیر متغیر، اور پیج نمبر پڑھیں گے 24. اس کی ذیلی سرخی تھی علم الیقین اور عین الیقین. یہاں سب سے پہلے اس بات کو سمجھ لیں کہ یہ یقین کا مطلب یہاں پہ وہ یقین نہیں ہے جو کہ میں پہلے یا اس کتاب میں پہلے ایکسپلین ہوا ہے. کیا؟ کہ یقین وہ طاقت ہے جس کے تحت چیزیں مظہر بنتی ہیں. اب یہاں پہ کسی چیز کو دیکھ کر اس کو بلیو کرنے کے معنوں میں آ رہا ہے یہ یقین. علم الیقین، عین الیقین یعنی کسی چیز کو جان کر، آفٹر نوئنگ اٹ، کسی چیز کو جاننے کے بعد آپ مان لیتے ہیں، یہ علم الیقین ہو گیا. کسی چیز کو آپ دیکھ کر اسے مانتے ہیں، یہ عین الیقین ہو گیا. یہاں پہ یہ مفہوم کے میں بہت عرصہ، کئی مہینے الجھا تھا اس نقطے پہ کہ یہاں علم الیقین کا کیا مطلب ہے اور یہ عین الیقین اور پھر حق الیقین کیا ہے. تو جو یعنی جب آپ حقیقت تک پہنچ جاتے ہیں تب جو مانتے ہیں اس کو حق الیقین کہتے ہیں. یہ لفظی ترجمہ میں نے کر دیا آسانی کے لیے، کیونکہ یقین کا جتنا قرآن میں تذکرہ ہے یوم نون بالغیب، کہ وہ غیب پہ یقین رکھتے ہیں. دیکھیں وہاں یوم نون ہے، بات مانتے ہیں نہیں، یعنی جس چیز کو آپ بلیو کرتے ہیں. یقین کے دو مطلب ہو گئے، ایک ہو گیا یہ پاور ہے جو آپ کے خیالات کو مظہر بناتی ہے، اور دوسرا یقین کا مطلب میں نے عرض کیا بلیو کرنا، مان لینا. حضور مرشد کریم فرماتے ہیں، عزیزان گرامی قدر، آپ یہ بات سمجھ گئے ہیں کہ ہر شے کی بنیاد لامحدودیت ہے، اور ہر شے لامحدودیت سے نزول کر کے محدودیت میں مظاہرہ کرتی ہے. یہ ہے ساری کہانی. دیکھیں سارا ایک جملے میں پوری بات، کہ ہر شے کی بنیاد لامحدودیت ہے اور ہر شے لامحدودیت سے نزول کر کے محدودیت میں مظاہرہ کرتی ہے. یہ لفظوں کو محدودیت یعنی اس کی حدیں قائم ہو جاتی ہیں، وہاں اس کی حدیں نہیں ہیں. یہاں پہ کسی بھی چیز کی ڈیمارکیشنز ہوتی ہیں، اس کی حدود، اس کے حدود دربے کا تعین ہوتا ہے، اتنی لمبائی، اتنی چوڑائی، اتنی موٹائی وغیرہ. لیکن لامحدودیت میں یہ چیزیں نہیں ہیں. اب ذرا آپ تصور کریں کہ اگر ہر چیز کی حدیں ختم کر دی جائیں تو سب چیزیں آپس میں ایک ہو جائیں گی. تو کائنات کا ہر فرد محدود دائرے میں، یعنی حدود والے دائرے میں، اس بات کا تعارف کراتا ہے کہ اللہ کی ذات غیر محدود ہے. یہ فرق ہے کہ مخلوق کی حدیں ہیں، خالق کی حدود نہیں ہے. اسی کو ہم جب محدود اور لامحدود کہتے ہیں تو ہمارے ذہن میں کوئی اور تصویر بنتی ہے، لیکن آپ نے یہ تصویریں ٹھیک کرنی ہیں. یہ ہمارے کانسیپٹس جو ہیں، ہمارے تصورات کی اگر تصویریں ٹھیک ہو جائیں گی. دیکھیں نا کیا کہا جا رہا ہے، کہ کائنات کا ہر فرد محدود دائرے میں، یعنی حدود والے دائرے میں، اس بات کا تعارف کراتا ہے کہ اللہ کی ذات غیر محدود ہے. یعنی جس چیز کی اپنی حدیں ہیں وہ یہ مان رہا ہے کہ مجھے کسی ایسی ذات نے تخلیق کیا جس کی اپنی کوئی حدیں نہیں ہیں. اب حد بندی تخلیق میں ہے، لیکن خالق لامحدود بھی ہے اور لامتغیر بھی ہے. اللہ کا ارادہ، نقطہ وحدانی، یہ نقطہ وحدانی کو یہاں پہ بالکل کلیئر کٹ سمجھ لیں کہ نقطہ وحدانی سے مراد ہے اللہ رب کریم کا ارادہ. इसमें देखें ना साफ लिखा हुआ है, अल्लाह का इरादा नुक्ताए वहदानी जब मुतहर्रक होता है, यानी जब अल्लाह के इरादे में हरकत होती है, तो खिलाए नूर को नूर की शक्ल में जाहिर करता है। खिलाए नूर, नूर किसे कहा था? ख्याल को। खिलाए नूर क्या हुआ? ऐसा खिला जहां ख्याल भी नहीं है। जब खिलाए नूर नूर की शक्ल में जाहिर करता है, यानी खिला में, खिलाए नूर में जहां पे ख्याल बनते हैं वहां पे नूर जाहिर होता है, यानी ख्याल जाहिर होता है, तो अल्लाह का इरादा जिसने कुन कहकर कायनात तखलीक की, किसी सबब की एहतियाज नहीं रखता। ये सबब की जमा है असबाब। सबब वजह भी कहते हैं और माल को भी कहते हैं। तो किसी सबब जिसकी वजह से माल और असबाब कहते हैं ना, मीन्स एंड रिसोर्सेस। तो कुन कहकर कायनात तखलीक की, किसी सबब की एहतियाज नहीं रखता। गौर करें क्यों नहीं रखता? क्योंकि अल्लाह ताला खुद खालिक हैं। गौर करें, खालिक ने क्या करना है कि ला महदूदियत में हदें कायम कर दी, चीजें बन गई। उसे तो वसाइल की कहां से जरूरत पड़ गई? ये तो आप और मैं, यानी कि मखलूक जो है वो है वसाइल और असबाब और जराए, ये जो मीम्स होते हैं इनकी मोहताज, क्योंकि ये खुद महदूद है, इसकी अपनी हदें हैं। लेकिन अल्लाह की तो कोई हद ही नहीं है। वो जहां चाहता है जैसी हदें मुकरर करता है वहीं वो चीज वजूद पा लेती है। ये है इरादे में हरकत, ये है नुक्ता वहदानी में हरकत। तो जिसने, यानी नुक्ता वहदानी की हरकत का नाम, फिर नुक्ता वहदानी की हरकत में कौन शामिल हो गया तो कायनात तखलीक हो गई। वो बगैर किसी सबब और किसी एहतियाज के बगैर सामने आ गई, क्योंकि वसाइल की जरूरत नहीं थी वहां। सबब यानी वसाइल की जरूरत नहीं थी, क्योंकि अल्लाह ताला खुद खालिक है, उसने हदें कायम की, चीज मजहर बन गई। इन्हें बहसियत खालिक के किसी सबब या वसीले की एहतियाज नहीं है। खिलाए नूर में वसाइल और असबाब मौजूद ना होने के बावजूद, देखिए हमारे जहन को किस तरह वसाइल और असबाब से ऊपर की सतह दिखाई जा रही है कि हम बाज आ जाएं असबाब की और वसाइल की मोहताजी से। हमारा जहन दौलत की प्रस्तिश में इतना उलझा हुआ है कि हम कहते हैं पैसे के बगैर तो कोई चीज बन ही नहीं सकती। हालांकि इल्मे रूहानियत क्या बता रही है कि पैसा भी तो इंसान की तखलीक है, ये वसीला भी तो इंसान की अकल ने बनाया, अल्लाह ने थोड़ा ही बनाया। लेकिन हम क्योंकि पैसे को फौकियत देते हैं, अल्लाह की जात पीछे चली जाती है। हमारी सोचें इस तरह, हमारा ऐसी जहन साजी की गई है कि हम लाएहतियाज जात की तरफ मतवजो होने के बजाय एक मोहताज मखलूक की तखलीक के मोहताज हैं। लिहाजा इस जहन को तोड़ेंगे तब जाके ये बातें समझ आएंगी। उन्हें बहसियत खालिक के किसी सबब या वसीले की एहतियाज नहीं। खिलाए नूर में वसाइल और असबाब मौजूद ना होने के बावजूद अल्लाह ने जब कुन फरमाया तो कुन कहते ही खिलाए नूर में शक्लें और सूरतें बन गई। साफ बता दिया ना कि कुन कहने से खिलाए नूर में हदूद बन गई। शक्लें और सूरतें किसे कहते हैं? ये हदूद का तायुन हो गया। इस हकीकत से ये बात मुनकशिफ हुई कि खिलाए नूर और खालिक का इरादा एक ही हकीकत है। गौर करें, खिलाए नूर असल में क्या है? अल्लाह का इरादा। इरादे के तहत ख्याल जन्म लेगा, ارادہ ہی نہیں ہے تو خیال کہاں سے جنم لے گا، تو وہ تصور کہاں سے بنے گا، تو احساس کہاں سے بنے گا، تو مظہر کہاں سے بنے گا؟ دوبارہ سنیں اس بات کو، اس حقیقت سے یہ بات منکشف ہوئی کہ خلائے نور اور خالق کا ارادہ ایک ہی حقیقت ہے، خلائے نور اور خالق کا ارادہ، یعنی خالق کے ارادے کو ہی خلائے نور کہا گیا ہے، اور یہی حقیقت کائنات کی تعمیر کی بنیاد ہے. اب قرآن پاک میں اس حقیقت کو تدلہ کہا گیا ہے. اب یہ لفظ تدلہ کا لغوی مطلب ہے جھکاؤ، جھکنا. اب غور کریں کہ ارادہ جس چیز کی طرف انکلائن کرے گا، جس چیز کی طرف رجحان رکھے گا، جس چیز کی طرف میلان رکھے گا، وہ چیز خیال بن جائے گی. یہاں سے خلائے نور کو اللہ کا ارادہ کہا، اور اللہ کے ارادے کو حقیقت تدلہ، اللہ کے ارادے کو یعنی اس حقیقت کو تدلہ کا نام دیا گیا. تدلہ کہتے ہیں انکلینیشن کو، جھکاؤ کو. تو اللہ تعالیٰ فرماتے ہیں یہ تو حکم ہے بھیجا ہوا جس کی طاقت زبردست ہے، اصلی صورت پر نمودار ہوا جب وہ افق اعلیٰ پر تھا. نزدیک آیا، پھر اور نزدیک آیا، جھکا. دیکھا یہاں پہ وہ لفظ ثم تدلّى، ثم فتدلّى، یہ لفظ وہاں پہ اس آیت میں استعمال ہوا ہے. تو یہ جھکا. پھر رہ گیا کعبہ قوسین، دو کمانوں کے برابر فاصلہ بلکہ کم. اب یہاں پہ ایک اور دیکھ لیجئے آپ اپنی اور میری الجھن کا. کمان کو ہم لمبے رخ، کمان تیر کمان ہوتا ہے نا، اس کی پوری لینتھ کو ہم یوں کر کے رکھتے ہیں، اور دو کمانیں اس طرح گنتے ہیں کہ ایک کمان دو فٹ کی ہے تو دوسری کمان دو فٹ کی ہے، تو یہ چار فٹ کا فاصلہ رہ گیا. غور کریں کیا یہی تصور ہے یا نہیں ہمارے ذہنوں میں، دو کمانوں کا فاصلہ رہ گیا بلکہ کم. اب اگر میں یہ کہوں کہ دونوں کمانوں کی کوس، یعنی ان کا جو یہ کرویچر ہے، کرو جو ہے، آپ دونوں کروز کو ملا دیں، دونوں کروز کو ملا دیں، تو درمیان میں کیا فاصلہ رہا؟ کوئی فاصلہ نہیں رہا، دونوں مل گئے. یہ جو کرویچر ہے، یہ جو اس کا گولائیاں ہیں، اب اس کی مثال دیکھیں. میں آپ کو ایک مادی مثال دینے لگا ہوں. آپ ایک پرچ لیں، پلیٹ لیں، پلیٹ بڑی ہے، ایک پیالی لیں، تو پیالی کا جو دائرہ ہے وہ چھوٹا ہے اور پلیٹ کا دائرہ بڑا ہے. دونوں کے کنارے ملا دیں، دونوں کے کنارے ملائیں، تو یہ دو کوسیں مل رہی ہیں نا، ایک بڑی کوس، ایک چھوٹی کوس، ٹھیک ہے. اگر ہم اسے اس تناظر میں دیکھیں تو یہاں پہ کیا بتایا گیا؟ اب یہ ایک حکم ہے بھیجا ہوا جس کی طاقت زبردست ہے، اصلی صورت پر نمودار ہوا جب وہ افق اعلیٰ پر تھا، اور نزدیک آیا، پھر اور نزدیک آیا، جھکا، دو کمانوں کے برابر فاصلہ رہ گیا بلکہ کم. پھر وہی کی اللہ نے اپنے بندے پر، جو چاہا وہ دیکھا، جو چاہا جو دیکھا، جھوٹ نہیں دیکھا دل نے. غور کریں، یہ وہ مشاہدات و کیفیات ہیں جو معراج کے وقت حضور علیہ الصلوۃ والسلام پر منکشف ہوئیں. ان آیات میں ان حقائق اور اعلی مراتب کا تذکرہ کیا گیا جو حقائق اور اعلی مراتب حضور علیہ الصلوۃ والسلام کو براہ راست اللہ سے حاصل ہوئیں. اب جو اللہ سے براہ راست حاصل ہوئیں چیزیں، ان کو کہتے ہیں علم لدنی. آگے اس کی تشریح شروع کر دی، یعنی ये कैफियत और इनका जब हम सोचते हैं और वो जो कुछ हम अपने तौर पे तस्वीरें बना के बैठे हुए हैं, यहाँ उसके बिल्कुल उससे बहुत ऊपर की बात बता दी कि इरादे से वाकिफ करा दिया अल्लाह ने अपने महबूब बंदे को। और करें, इरादे से वाकिफ कराने के लिए दोनों का ऐसे मिलना जरूरी है जैसे दो कौसें मिलती हैं। काबा कौसैन, वहां लफ्ज कौस है, तीर कमान वाली कमान, वो इस तरह लंबे रुख हम मेयर कर रहे होते हैं ज़हनों में। अब ये बात यहां पे उन्होंने मुकम्मल कर दी और वो जो इरादा अल्लाह के इरादे को बंदे पे मुनकशिफ किया उसका पूरा चैप्टर वो इल्मे लुदुन्नी का चैप्टर है। तो फरमा रहे हैं कि इल्मे लुदुन्नी के तीन शोबे हैं। अब ये तीन शोबे क्या हैं? एक हिस्सा अजमाल है, दूसरा हिस्सा तफसील है, तीसरा हिस्सा इसरार है। इसकी मैं आपको बड़ी मुख्तसर सी बात अर्ज कर देता हूं। अब ये पूरी किताब हम पढ़ रहे हैं, ठीक है। अब इस किताब की अजमाल यानी खलासा अगर हम करें तो वो अजमाल है, और अगर हम एक एक लफ्ज जैसे पढ़ रहे हैं ये तफसील है। लेकिन इन अल्फाज को पढ़कर जो कुछ हम समझ रहे हैं वो इसरार हैं। तो ये तीन शोबे हैं इसी तरह इल्मे लुदुन्नी के। एक ये है कि हम बात को समअप करके, समरी करके, प्रेसी करके, उसका एक अब्रेज्ड खलासा करके जहन में महफूज कर लें कि ये बात कही गई है, अजमाल। दूसरा है ऐसा तफसील, उसमें डिटेल्स आ रही हैं। जैसे फर्ज करें कि आप खाना खाने, ये अजमाल हुआ, खाना खाना ये अजमाल हुआ। अब खाने की डिटेल के रोटी, फिर सालन, फिर सलाद, फिर रायता, फिर चटनी, फिर अचार, ये सारी चीजें खाने के हिस्से बन गई, ये उसकी तफसील हो गई। अब इसरार क्या है कि किस चीज का क्या जायका है, उससे कितनी मेरी भूख मिटी, कितनी मेरी वो क्या कहते हैं जौक की तस्कीन हुई, ये इसरार हो गए। मैं मादी मिसालें इसलिए दे रहा हूं ताकि आपका शऊर जो बहुत ऊंची हवाओं में उड़ रहा होता है ना, उसको जरा नीचे की दुनिया पे लाया जाए कि वो इमीडिएट इन चीजों को महसूस करे और फील करना सीखे। कि इल्मे लुदुन्नी के तीन शोबे हैं, अजमाल, तफसील और इसरार। इल्मे लुदुन्नी के जिस हिस्से को इसरार कहा जाता है उसकी तालीमात अल्लाह ताला खुद देते हैं। देखिए नीचे से बात शुरू की ना, इसरार यानी जिसके जहन में जो बात है वो बताएगा ना। तो इसरार तजल्लियात के अलूम के हकायक हैं। इसरार किसको कहते हैं? तजल्लियात के अलूम के हकायक। ये एक जुमले में देखें कितने लफ्ज आए, इसरार, तजल्लियात और अलूम और हकायक। इसरार तजल्लियात, अब तजल्ली किसे कहते हैं? वहमे, वहमे को। इसरार क्या है? वहमे के अलूम के हकायक यानी उस दर्जे की बातें हो रही हैं। इसरार के मकसद क्या है, इसका सिर क्या है, इसका राज क्या है? इसरार तजल्लियात के अलूम के हकायक हैं। यही हकायक इल्मुल कलम है, ये है इल्मुल कलम। क्या डेफिनेशन आई इल्मुल कलम की? तजल्लियात के अलूम के हकायक इल्मुल कलम। और इसी को नुक्ता वाहदानी भी कहा, इसी को अल्लाह का इरादा भी कहा। इल्मुल कलम अलूम का वो बाब है जो लोहे महफूज से पहले, यानी दर्जा बंदी बता रहे हैं कि इल्मुल कलम यानी अल्लाह का ज़हन, इसरार तजल्लियात के अलूम के हकायक हैं। ये इसरार को इल्मुल कलम कहा है और ये लोहे महफूज से ऊपर है यानी लोहे महफूज। कुछ प्रोग्राम बनाना, वो प्रोग्रामिंग जहाँ हो रही है वो है इल्मुल कलम, और जहाँ वो महफूज कर दी गई वो लोहे महफूज कहला रही है। जो लोहे महफूज से पहले है, लोहे महफूज उन्हीं अलूम का अक्स है, यानी वो इल्मुल कलम के अलूम का अक्स। इल्मुल कलम अपनी जगह है, यानी तजल्लियात के अलूम के हकायक वो अपनी जगह है, उसके पीछे जो हकीकतें हैं वो अपनी जगह है। लोहे महफूज से फिर उन अलूम का अक्स पड़ रहा है, उस अक्स के मजीद अक्स नीचे बनेंगे दर्जा बदर्जा बदर्जा। लोहे महफूज से कायनात, सोलर सिस्टम, फिर कुर्रे, फिर नौएं, फिर उसके बाद अफराद, गौर करें ये यूं बन रहे हैं। तो ये जो इस तरह दर्जा बदर्जा, आखिर में फर्द क्या हुआ, क्या ये हकीकत हुआ? वो तो हकीकत के अक्स के अक्स के अक्स का अक्स है, बीच में चार अक्स आ गए, तो ये क्या मफरूजा ना हुआ, क्या ये फिक्शन ना हुआ? हकीकत तो वो चार दर्जे ऊपर चढ़ के बैठी हुई है। लोहे महफूज उन्हीं अलूम का अक्स है, और ये अलूम लोहे महफूज के अहकामात पर अवलियत रखते हैं। अब ये दर्जा इलम का है, हुक्म, यानी जहां फिक्र शामिल होके एक चीज बन गई उसका नाम है अहकामात। इस पे अवलियत रखते हैं, लोहे महफूज से ऊपर इल्मुल कलम है, कलम लिखने वाली चीज, जाहिर है वो तख्ती के ऊपर होगा। तो इल्मुल कलम जानने वाला कोई बंदा जब अहकामात सादिर करता है तो वो तमाम अहकामात लोहे महफूज पर नक्श हो जाते हैं। कोई शुबा रहा आपको? गौर कीजिए कि हजूर मुर्शिद करीम ने, हजूर कलंदर बाबा औलिया ने ये बात वाशगाफ, हजूर कलंदर बाबा औलिया ने ये बात किताब लोह कलम में और मुर्शिद करीम ने अपनी शरा में वाशगाफ लिख दिया। क्या? कि इल्मुल कलम जानने वाला कोई बंदा जब अहकामात सादर करता है, यानी जो बंदा अल्लाह के इरादों को जानता है, जब वो इतना नायब बन जाए और वो इस कदर करीब हो जाए कि अल्लाह के इरादे को समझे, कितना जहन चाहिए? यहां तो मातहत जो है अफसर का जहन नहीं समझ रहा, गलतियां करता है, डांटे खाता है, हर ताल्लुक में एक दूसरे का जहन समझने की बात है। इसकी इंतहा ये है कि पहले बंदा बंदे की बात समझना सीखता है, बच्चा माँ की बात समझना सीखता है, फिर ग्रो करता करता वो टीचर की बात समझना सीखता है, फिर ग्रो करता करता वो एक दर्जा आता है जहाँ अपनी बात वो समझाना सीख जाता है। इसी तरह इल्मुल कलम जानने वाला बंदा जब अहकामात सादर करता है तो वो तमाम अहकामात लोहे महफूज पर नक्श हो जाते हैं, यानी उस बंदे को अल्लाह इतना करीब कर लेता है कि उसके अहकामात को लोहे महफूज का हिस्सा बना दिया जाता है। और लोहे महफूज के नकूश ही नजूल करके कायनात बनते हैं, और कायनात के खदोखाल में जाहिर होते हैं। इस बात को सैयदना हजूर अलैहिस्सलाम ने अपनी दुआओं में बहुत तफसील से बयान फरमाया। अब ये लफ्ज़ दुआ जो है ये पुकारने का लुग़वी मतलब है पुकारना, लेकिन अगर आप हकीकत की नज़र से देखें तो दुआ का मतलब जहन में वो चीज़ वाज़े करना जो वो चाहते हैं, और उस चीज़ के खदो खाल को वहाँ उभार देना होता है। ये है दुआ का असल मफहूम। और यहाँ हम सुबह से शाम तक दुआएं करते हैं और आखिर में मुंह फाड़ के कह देते हैं कि भाई अल्लाह मियाँ तो हमारी दुआएं नहीं कबूल करते, कोई तरीका बता दीजिए कि दुआएं कबूल हो जाए, ऐसा है या नहीं? इसलिए क्योंकि हम इन बातों को سمجھے ہی نہیں، کبھی سوچا ہی نہیں. بہرحال جنہوں نے سوچا وہ بتا رہے ہیں کہ حضور علیہ الصلوۃ والسلام کی ایک دعا یہ ہے کہ یا اللہ میں تجھے ان ناموں کا واسطہ دیتا ہوں جن کو تو نے مجھ پر ظاہر کیا. اب ناموں کا دیکھیں، دعا دیکھیں، یہ نہیں کہا کہ مجھے پیسے دے دے، یہ نہیں کہا مجھے گاڑی دے دے، یہ نہیں کہا مجھے اونٹ دے دے، یہ نہیں کہا کہ مجھے اولاد دے دے، یہ نہیں کہا کہ مجھے گھر دے دے، مجھے زمینیں دے دے. نو، کیا کہا؟ میں تجھے تیرے ان ناموں کا واسطہ دیتا ہوں جن کو تو نے مجھ پر ظاہر کیا یا مجھ سے پہلوں پر ظاہر کیا، اور میں تجھے ان ناموں کا واسطہ دیتا ہوں جو تو میرے بعد کسی پر ظاہر کرے گا. حضور مرشد کریم فرما رہے ہیں کہ یہ الفاظ بہت زیادہ غور طلب ہیں. اب اس میں کیا دعا واسطہ دیا ہے؟ کس چیز کا؟ اللہ کو اس کے ناموں کا واسطہ دیا، یعنی اس کی صفات کا واسطہ دیا ہے، یعنی اس سے وہ صفات مانگی ہیں. غور کریں، اور کن صفات کو؟ کہ جن کو تو نے مجھ پہ ظاہر کیا یا مجھ سے پہلوں پہ ظاہر کیا. پر یا تو میرے بعد کسی کو بتائے گا. اس کا کیا مطلب ہوا میرے بعد؟ حضور علیہ الصلوۃ والسلام کو پتہ ہے کہ ابھی اللہ کی بہت ساری صفات اللہ بعد میں کسی پہ منکشف کرے گا، یہ بات انہیں معلوم ہے. یہاں سے اس دعا سے صاف نظر آ رہا ہے، اور یہ الفاظ بہت زیادہ غور طلب ہیں کہ جو تو میرے بعد کسی پر ظاہر کرے گا. اور یہ نام اللہ تعالیٰ کی ان صفات و کمالات پر مشتمل ہیں جو اللہ تعالیٰ کے ذہن میں موجود ہیں. یعنی اصل بات کتنی سی ہے کہ اللہ کے ذہن سے واقف ہونا ہے، اور اس واقفیت میں اللہ کی صفات و کمالات سب آ گئے نا. اور یہی صفات و کمالات اللہ کے اشعار اور تجلیات ہیں. اشعار کا مطلب طریقے، اور تجلیات وہ جو چیز جس نے مظہر بننا ہے نیچے جا کے، وہ جب مادیت میں چلی جائے گی، ورنہ وہ ایک رو ہے. تو یہ اللہ کے طریقے، اور اس طریقے کی وہ رو جو ہے اس کو اشعار اور تجلیات کہا. یہ نتیجے میں کیا ہوا؟ صفات و کمالات اللہ تعالیٰ کے ذہن میں موجود ہے. یہ علم اللہ تعالیٰ کی ذات کے بعد، اللہ تعالیٰ کی ذات کے بعد ابدا سے پہلے. ابدا تکوین میں، تخلیقی نظام میں کسی چیز کی شروعات کو کہتے ہیں. تو کون سا علم؟ یہ صفات و کمالات کا علم جاننا. اللہ کی ذات کو پتہ ہے نا، اس کے بعد جب کسی چیز کی شروعات ہوتی ہے تو اس سے پہلے جو درجہ ہے وہ ہے ابدا کا، یعنی شروعات کا. ابدا سے لفظ ابتدا ہے. اس مرتبے کی معرفت تخلیق و تکوین کی صلاحیتیں عطا کرتی ہے. جس کو اس درجے کی معرفت حاصل ہو جاتی ہے، جو اس درجے پہ اللہ کو ذہن کو جان لیتا ہے، اس کو دو صلاحیتیں حاصل ہوتی ہیں، تخلیق کی بھی اور تکوین کی بھی. تخلیق کا مطلب کسی چیز کو بنانا، اور تکوین کا مطلب ہے اس کو ایڈمنسٹر کرنا، اس کو مینج کرنا. تو یہ صلاحیتیں حاصل ہو جاتی ہیں اگر بندہ اس درجے کا علم حاصل کر لے. مفہوم یہ ہے کہ اللہ کے ہر نام میں لا شمار کمالات جمع ہیں. کمالات خلائے نور سے صادر ہو کر لوہے محفوظ کی زینت بنتے ہیں. اب یہاں ایک بہت توجہ سے نوٹ کریں، یہاں لفظ ہے کمالات، یعنی پرفیکشن کے ساتھ، یعنی وہ پرفیکٹڈ فارم ہے کس چیز کی؟ جو وہ اللہ تخلیق کرنا چاہتا ہے یا کرنا چاہتا ہے. تو کمالات خلائے نور سے صادر ہو کر لوہے محفوظ کی زینت بنتے ہیں، یا لوہے محفوظ پر نقش و نگار بن کر ابھرتے ہیں، یعنی نقش و نگار ڈائمینشنز. अब डायमेंशंस की एक सतह वो है जहां वो हेवले की शक्ल में है, फिर नीचे यही लोहे महफूज के नक्शों निगार लोहे महफूज से नजूल करके आलम खल्क में जाहिर होते हैं। तो खिलाए नूर वराए बेरंग है, और वराए बेरंगी से नफी या अदम मुराद नहीं, वराए बेरंगी से किसी चीज की नफी या अदम, अदम मैंने ना मौजूद होना, ये मुराद नहीं है, वो अदम है नूर मुराद है, यानी वहां पे अदम है नूर, नूर नहीं है, यानी नूर खिलाए नूर है ना, तो वहां नूर तो नहीं है, तो अदम यानी नूर नहीं है, यानी ख्याल नहीं है, वहां पे वो वहमे का दर्जा है। अल्लाह के नूर खिलाए नूर अल्लाह की जात नहीं है, खिलाए नूर अल्लाह की जात नहीं है। वो पीछे हमने एक चार्ट में देखा था ना, जिसमें वो एक ओवल की शेप में एक काला बैंड बनाया हुआ था जिसको खिलाए नूर का नाम दिया था, ये उसकी तशरीह हो रही है। तो खिलाए नूर अल्लाह की जात नहीं है, खिलाए नूर वराए बेरंग है, और जाते बारी ताला वराउल वराए बेरंग है। ये वरा का मतलब है ऊपर, बेरंगी से ऊपर, वराए बेरंग, और जाते बारी तारा वराउल वराए बेरंग है, यानी बेरंगी से ऊपर से भी ऊपर। ये लफ्जी तर्जमे आप के जहन में रहेंगे, इसे बार बार पढ़ेंगे, तब जाके ये बात थोड़ा सा इसके कुछ हदोखाल वाजे होंगे, क्योंकि ये उस दर्जे की बातें, खिलाए नूर और जाते बारी ताला में फर्क बता दिया। क्या कि जाते बारी ताला वराउल वराए बेरंग है, मफहूम ये है कि अल्लाह ताला की जात को बयान करने के लिए हमारे पास अल्फाज नहीं है, हम अल्लाह ताला की हस्ती को किसी भी तरीके से अल्फाज में महदूद नहीं कर सकते। अल्लाह ताला की हस्ती का बयान अल्फाज, वहम और तसव्वुर और हर तर्ज फहम से बालातर है। ठीक हो गया, मेरा ख्याल है कि यहां पे रुक जाएं, क्योंकि ये काफी हैवी डोज है। बस जी दुआ करें कि हमें इस, नहीं जी सब एक, ये एंगल का फर्क है, नुक्ता वाहिदा अल्लाह को और नफ्से वाहिदा वो मखलूक के लिए आ गया, एंगल का फर्क है, वो एक ही चीज है। तो ये जो आज हमने हजूर कलंदर बाब औलिया के इरशादात ब जबान हजूर मुर्शिद करीम पढ़े, आपने देखा कि, माफी चाहता हूं ये वैसे कुछ ज्यादा नहीं मैं पढ़ सका, तकरीबन 150 ही पढ़ सकते हैं हम, दो तकरीबन, हाँ जी, लेकिन ये एक एक चीज को रुक रुक के समझने की बात है। इसे इस तरह से अब ये सारी बात वही बताई जा रही है, वही वहमा वही ख्याल वही तसव्वुर, इसमें चीज ऐड हो गई जात, कि जात ऊपर है, जात इन चीजों की खालिक है, वहमे की भी यानी तजल्लियात की भी, और फिर खिलाए नूर की भी। खिलाए नूर इरादा है, और इरादे की वजह से हदूद का तायन होता है, हदूद का तायन हो गया तो तगैयर आ गया, तगैयर आ गया तो जाहिर है कि वो चीज बनेगी तो मिटेगी भी। ठीक हो गया जी, चले अल्लाह ताला आपको बहुत खुश रखे जी, थैंक यू वेरी मच, आपका शुक्रिया जी, अल्लाह हाफिज, अल्लाह हाफिज जी, वालेकुम अस्सलाम, क्या लें बहन, आप खैरियत से हैं, आपकी आवाज सुन के बहुत अच्छा लगा मुझे, चले अल्लाह ताला आपको खुश रखे जी।